यो रेडियो नेपाल हो। अब सुनिल थापाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आज 299 पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति राष्ट्रपतिद्वारा श्रद्धा सुमन व्यक्त। कोरोना महामारीको मार अत्यधिक परेको पर्यटन क्षेत्र विस्तारै खोल्न थाले। आन्तरिक पर्यटनको सम्भावना देखिएको गलेगाउँमा फेरि चहल पहल बढ़्यो र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको विज्ञ टोली कोरोना भाइरसको उद्गम स्थल चीनको वुहान जाँदै। अब पूरा समाचार। 299 पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धा सुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ। गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको जग बसालेको तथा विविध धर्म संस्कृति भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि नेपाल एकीकरणको तयार गरेको उल्लेख गर्नुहुँदै राष्ट्रपतिले बहुलताबीच सद्भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामर्थ्यको सदुपयोग गर्दै अघि बढ़न सके मुलुकले विकासमा फड्को मार्ने विश्वास व्यक्त गर्नुभएको छ। पुर्खाको त्याग बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने गहन दायित्व आज हाम्रो काँधमा आएको बताउँदै राष्ट्रपतिले आजको दिनले राष्ट्रियता राष्ट्रिय अखण्डता सार्वभौम सत्ता स्थिरता र समृद्धिका लागि सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि नेपाल सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गरी आत्मनिर्भर र समाजवाद उन्मुख सुदृढ अर्थतन्त्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गर्नुभएको छ। दिवसको अवसरमा आज विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरिएको छ। 299 पृथ्वी जयन्तीको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वी नारायण शाहप्रति श्रद्धांजली तथा सम्मान व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले आज एक ट्वीट गर्नुहुँदै नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको अतुलनीय योगदान रहेको स्मरण गर्नुभएको छ। कर्णाली प्रदेशका प्रमुख गोविन्द प्रसाद मैनालीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको 299 जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना दिनुभएको छ। स्वर्गीय शाहप्रति हार्दिक श्रद्धासुमन प्रकट गर्नुहुँदै उहाँले यो ऐतिहासिक दिनले राष्ट्रिय एकता र बन्धुत्व भावना अभिवृद्धि गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न र सुन्दर शान्त एवं समुन्नत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ। वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेले वन क्षेत्रमा गलत काम गर्नेलाई मन्त्रालयले कार्यवाही गर्ने बताउनु भएको छ। सामुदायिक वन उपभोक्ता महासंघले आज भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले आफ्नो कार्यकालमा राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई कार्यवाही गरिने बताउनुभयो। सामुदायिक वनको रूख कटान गरी सामुदायिक वनको खातामा पैसा आउने र पछि खातामा पैसा नहुने गरेको पाइएकोले त्यस्ता व्यक्तिलाई मन्त्रालयले खोजी खोजी कार्यवाही गर्ने पनि बताउनुभयो। सामाजिक सञ्जालमा वन फडानी गर्ने मान्छे वन मन्त्री भएको भन्ने आइरहेको कुरालाई खण्डन गर्दै उहाँले 2055 सालमा आबादी जग्गाको रूख कटान गर्दा घुस नखाएको आरोपमा आफूलाई वन फडानी गरेको दोष लागेको जिकिर गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले तनहुँमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको आज स्थलगत निरीक्षण गर्नुभएको छ। रेसिङ गाउँपालिका एक झापुटारमा रहेको उक्त जलविद्युत आयोजनाको हाइड्रो पावर कम्पनीका प्रबन्ध निर्देशक तथा आयोजना प्रमुखले हालसम्मको प्रगति र गतिविधिबारे मन्त्री रायमाझीलाई जानकारी गराउनुभयो। हाल विद्युत गृह मुख्य प्रवेश सुरुङ सर्च ट्याङ्क जाने सुरुङ बाँध स्थल जाने सुरुङ खन्ने कार्य भइरहेको छ। निर्माण सम्पन्न भएको अवस्थामा आयोजनाबाट सुक्खायाममा 178.90 मेगावाट र वर्षायाममा 323.86 मेगावाट ऊर्जा उत्पादन हुनेछ। नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत हृदेन्द्र देव साक्यले विद्युतीय सामग्रीको अत्यधिक प्रयोगको कारण समय समयमा बत्ती जाने समस्या भएको बताउनु भएको छ। विद्युत आपूर्तिको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजित बैठकमा प्रमुख कार्यकारी अधिकृत साक्यले कोरोनाको संक्रमणको कारण मानिसहरूका दैनिक क्रियाकलाप इन्टरनेट मार्फत हुने भएकोले पनि पहिलेको भन्दा जनगुनासो बढ़ेको बताउनुभयो। उहाँले खानेपानीको पाइप बिछ्याउने र सड़क निर्माणको काम भइरहने हुँदा पनि विद्युत आपूर्तिमा समस्या हुने गरेको स्पष्ट गर्नुभयो। प्रदेश नम्बर एकका केही विद्यालयमा परीक्षणको रूपमा सञ्चालन गरिएको एक विद्यालय एक नर्स कार्यक्रम ओखलढुङ्गाका पाँच स्थानीय तहमा लागू गरिने भएको छ। प्रत्येक स्थानीय तहमा एक एक जनाको दरले 13 जिल्लाका स्थानीय तहका लागि नर्स नियुक्ति गर्ने योजना रहेको प्रदेश नम्बर एकको सामाजिक विकास मन्त्रालयले जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजले खरिद बिल नराख्ने, गुणस्तरहीन सामान बेच्ने तथा मूल्य सूची नराखी उपभोक्ता ठग्ने 80 फर्मलाई कार्यवाही गरेको छ। सो कार्यालयले चालू आर्थिक वर्षको यही पुष 15 गतेसम्ममा रौतहट, बारा, सर्लाही, पर्सा, मकवानपुर र चितवनमा रहेको 140 व्यापारिक फर्ममा अनुगमन गरेको थियो। कोरोना महामारीको कारण लामो समयदेखि बन्द रहेको लमजुङको घले गाउँमा पछिल्लो समय आन्तरिक पर्यटकको चहल पहल बढ़न थालेको छ। कोरोनाको कारण प्रभावित घले गाउँका होमस्टेहरू पुनः सञ्चालनमा आएसँगै त्यहाँ घुम्न तथा होमस्टेमा बास बस्न जाने पर्यटकको संख्या दैनिक रूपमा बढ़न थालेको छ। लमजुङबाट हाम्रा संवाददाता शरद विश्वकर्माले तयार पारेको रेडियो रिपोर्ट।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण करिब 5 महिना पूर्ण रूपमा बन्द भएको सार्क राष्ट्रकै नमूना गाउँ घलेगाउँ गत भदौ 1 गतेबाट पुनः सञ्चालनमा आए पनि शुरूआती दिनहरूमा पर्यटक नआउँदा पर्यटन व्यवसाय नै विस्थापित हुने चिन्तामा रहेका होमस्टे व्यवसायीहरू पर्यटक आगमनमा वृद्धि भएसँगै उत्साहित भएको होमस्टे संचालक कम बहादुर घलेले बताउनु भयो।
अहिले चाहिँ हाम्रो घलेगाउँमा पर्यटकहरू चलफल भइरहेको छ र हामीले चलफल गरेर दूरी कायम राखेर सेनिटाइजर लगाएर स्वागत गरेको छ।
मासिक 50-100,000 आमदानी गर्दै आएका होमस्टे व्यवसायीहरू कोरोना भाइरसका कारण व्यवसाय नै धराशयी भएपछि वैकल्पिक पेसाको खोजी गर्न थालेका थिए। हाल पर्यटन आगमनमा वृद्धि भई आमदानीमा समेत क्रमशः वृद्धि हुँदै गएकाले आगामी दिनमा होमस्टे व्यवसाय पुरानै अवस्थामा फर्कनेमा विश्वस्त भएको होमस्टे सञ्चालिका कमला घलेले बताउनु भयो। पर्यटकीय सिजनमा 300-400 हाराहारीमा पर्यटक पुग्ने घलेगाउँमा हाल 100-150 हाराहारीमा पर्यटक पुग्ने गरेका छन्। उच्च स्वास्थ्य सतर्कता अपनाउँदै होमस्टे सञ्चालन गरेपछि लकडाउनका कारण घुम्न जान नपाएका पर्यटकहरू घलेगाउँ पुग्न थालेपछि पर्यटकीय चहल पहल बढ्न थालेको हो। घलेगाउँमा आउने पर्यटकलाई सामान्य ढंगले स्वागत सत्कार गर्ने गरेको भन्दै कोरोनाका कारण पर्यटकलाई खुशी पार्न विगतमा गरिँदै आएको नाचगान भने बन्द गरिएको घलेगाउँ पर्यटन विकास समितिका सचिव उमल बहादुर विश्वकर्माले बताउनु भयो।
कोविडको कारणले संख्या पनि कम भएको र हामीले फेरि सुरक्षा मापदण्डहरू अपनाएर मात्रै गेस्टहरू चाहिँ भित्राउनु भन्ने हाम्रो मापदण्ड भयान रूपले गेस्टहरू चाहिँ फुटफुटमा आइरहनु भएको छ।
विक्रम सम्बत 2056 सालबाट ग्रामीण पर्यटन विकासको अवधारणा शुरू गरिएको घलेगाउँमा हाल 37 घरमा घरवास सञ्चालन गरिएको छ। रेडियो नेपालका लागि सरोज विश्वकर्मा लमजुङ।
यो थियो हाम्रा लमजुङ संवाददाताको रेडियो रिपोर्ट। अब बाँकी प्रसंग, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री रावललाई पीसीआर जीन एक्सपोर्ट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिनुभयो। कैलालीमा थप एकजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। निमोनिया र श्वास प्रश्वासबाट ग्रसित धनगढ़ी 3 80 वर्षीय वृद्धको कोरोना संक्रमणबाट गैराती मृत्यु भएको हो। त्यस्तै बाँकेमा उपचाररत एकजना कोरोना संक्रमित पुरूषको पनि मृत्यु भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 13 55 वर्षीय पुरूषको भेरी अस्पताल नेपालगंजमा आज बिहान उपचारको क्रममा मृत्यु भएको हो। जुम्लाको पातारासी गाउँपालिकाले कोविड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ। हिजो औपचारिक रूपमा उद्घाटन गर्दै पातारासी गाउँपालिकाले 500 भिन्नै कोविड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको हो। कैलालीको कैलारी गाउँपालिका माघीको अवसरमा 3 बिदा दिने निर्णय गरेको छ। पुष 29 गते, माघ 1 र 2 गरी विदा दिने निर्णय भएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सद्गौबाले जानकारी दिनुभयो। कैलालीको थारू समुदायको बाहुल्यता बढ़ी भएकोले माघी पर्वको अवसरमा विदा दिएको उहाँले बताउनुभयो। सरकारले श्रमिकको सुरक्षाका लागि शुरू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोष प्रभावकारी बन्न गएको छ। श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने रोजगारदाता एवं श्रमिकको संख्या पछिल्लो समय बढ़दै गएको कोषले जनाएको छ। हाम्रा संवाददाता सरिता खनालले तयार पारेको अर्को रेडियो रिपोर्ट।
श्रमिकको सुरक्षाका लागि 2075 साल मंगिर 11 गतेदेखि औपचारिक रूपमा लागू भएको सामाजिक सुरक्षा कोषमा सबै श्रमिक तथा रोजगारदातालाई 2076 साल वैशाख 25 गतेसम्म आबद्ध हुन सरकारले आग्रह गरेको थियो। सामाजिक सुरक्षा कोष कार्यक्रममा हालसम्म 13,000 भन्दा बढी रोजगारदाता आबद्ध भएका छन् भने 184,527 श्रमिक सूचीकृत भइसकेका छन्। हालसम्म करिब 3,60,00,000,000 रकम सामाजिक सुरक्षा कोषमा जम्मा भइसकेको छ भने यसरी जम्मा भएको रकम कोषले 4 सुविधा योजना मार्फत श्रमिकलाई आवश्यकताका आधारमा उपलब्ध गराउने गरेको छ। हालसम्म 1,500 भन्दा बढी श्रमिकले यो सुविधा लिइसकेको सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो।
कोषमा आउने रोजगारदाताहरूको संख्या 13,054 छ, योगदानकर्ताहरूको संख्या 184,527 छ र त्यो अवधिमा सामाजिक सुरक्षा कोषमा जम्मा हुने कुल योगदान रकम 3,59,00,000,000 जम्मा भइसकेका छ। 4 सुविधा योजनाहरू सञ्चालन गरेका छ। त्यो अन्तर्गत सुविधा लिनेहरूको जुन सुविधा भुक्तानी रकम हो कुल 2,53,00,000,000 भुक्तानी भइसकेको छ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोष नेपालको सन्दर्भमा नयाँ भए पनि यसमा सूचीकृत हुने श्रमिकहरूको संख्या बढ्दै जानु महत्वपूर्ण रहेको कोषले जनाएको छ। यसमा देखिएका कतिपय व्यवहारिक कठिनाई र नीतिगत अस्पष्टता हटाउन सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि 2075 दोस्रो संशोधन अन्तिम चरणमा पुगेको र संशोधन भएपछि फेरि पनि सूचीकृत हुने श्रमिकको संख्यामा वृद्धि हुने विश्वास समेत कोषको रहेको छ। कोषमा जम्मा भएको रकम विभिन्न क्षेत्रमा लगानी गर्न सरकारले लगानी सम्बन्धी कार्यविधि 2077 स्वीकृत गरिसकेकाले रोजगारदाता एवं श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन उत्प्रेरित गरेको बताउनुहुन्छ कोषका प्रवक्ता विवेक पन्थी।
सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि 2075 दोस्रो संशोधन हुँदैछ, त्यो स्वीकृत भएर आइसकेपछि एक किसिमको माहौल बन्छ, त्यसपछि फेरि सूचीकृत हुनुहुन्छ। तीन किसिमका रकमहरू सामाजिक सुरक्षा कोषमा जम्मा हुन्छ, त्यो रकमलाई कसरी विभिन्न क्षेत्रमा लगानी गर्ने भन्ने सम्बन्धमा मन्त्री परिषदले लगानी कार्यविधि 2077 स्वीकृत गरिसकेको छ। त्यसले पनि सबै श्रमिकहरूलाई कोषमा आबद्ध हुनको लागि हौसला प्रदान गरेको छ।
सामाजिक सुरक्षा कोष सरकारी दायित्वमा रहेको योजना भएकाले यसलाई लोकप्रियता भन्दा दिगो र प्रभावकारी बनाउन सरकार रोजगारदाता र श्रमिकका बीच आपसी सहमतिबाट अघि बढाइने कोषले जनाएको छ। यसले श्रमिकको सुरक्षाका लागि औषधि उपचार र स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजनाका साथै वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत सेवा प्रदान गर्ने हुँदा सबै रोजगारदाता र श्रमिकलाई कोषमा आबद्ध हुन पनि आग्रह गरिएको सामाजिक सुरक्षा कोषले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है?
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक, विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री राखेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एनटिसी सिम छँदैछ, त्यसैमा राखे भो, मेरो लागि लिउला अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिने रे।
ओहो, स्कुल नखुलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
छोटो विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। चीनको सरकारी स्वास्थ्य निकायले विश्वमा कोरोना भाइरस पहिला देखा परेको वुहान शहरमा आवश्यक अध्ययनका लागि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको उच्चस्तरीय टोली यही 14 तारीकमा चीन आइपुग्ने जनाएको छ। चीनको वुहान शहरमा देखा परेको कोरोना भाइरसको विस्तार स्वाभाविक नभएको भनी केही पश्चिमा राष्ट्रहरूले चीनको आलोचना गरिरहेको अवस्थामा डब्ल्यूएचओको टोली चीन जान लागेको भन्ने समाचार सार्वजनिक भएको छ। यसअघि डब्ल्यूएचओको प्रमुख तेद्रोस आधानोभ घेब्रेयेससले चीन सरकारले प्रवेश अनुमति नदिएको कारण विज्ञ सहितको टोलीले भाइरसबारे अध्ययनका लागि चीन जाने अनुमति नपाएको प्रतिक्रिया जनाउनु भएको थियो। अमेरिकी संसदको सभामुख न्यान्सी पेलेसीले उपराष्ट्रपति माइक पेन्सलाई अन्तरिम राष्ट्रपति बनाउने सम्बन्धमा प्रक्रिया अगाडि बढ़ाइने बताउनु भएको छ। पछिल्लो राष्ट्रपति निर्वाचनमा धाँधली भएको विषय उठाएर निर्वाचित राष्ट्रपति जो बाइडेनलाई अहिलेसम्म पनि जीतका लागि बधाई नदिनुभएका राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय संसदमा आक्रमण गर्न लगाएर देशद्रोह गरेको जिकिर गर्दै आउनुभएकी सभामुख पेलेसीले राष्ट्रपति ट्रम्प विरूद्धको महाभियोग प्रस्ताव अघि बढ़नु अघि उहाँलाई पदबाट हटाउने पहलका लागि सांसदहरूसँग परामर्श शुरू गर्नुभएको बुझिएको छ। किर्गिस्तानमा सम्पन्न राष्ट्रपति निर्वाचनमा सत्तारूढ़ दल नूर उतान पार्टीका नेता सादिर जापरोभ अत्यधिक मतका साथ विजयी हुनुभएको समाचार सार्वजनिक भएको छ। राष्ट्रपति सहित संसद सदस्यका लागि भएको पछिल्लो निर्वाचनमा सत्तारूढ़ दल नूर उतान पार्टीले 107 संसदीय निर्वाचनमा 84 स्थान जित्न सफल भएको पनि बताएको छ। सशक्त विपक्षी पार्टी नदेखिएको किर्गिस्तानमा अन्य ससाना पार्टीले मात्र 7% मत ल्याएको पनि त्यहाँको निर्वाचन आयोगले जनाएको छ। अल्जेरियाका राष्ट्रपति अब्दुल्लादिज तेबाउनले उपचारका लागि फेरि जर्मनी जानुभएको छ। जर्मनीमा कोरोना भाइरस संक्रमणको उपचार गराएर हालै मात्र स्वदेश फर्कनुभएका राष्ट्रपति तेबाउनेको स्वास्थ्यमा फेरि समस्या देखिएपछि उहाँ जर्मनीतर्फ लाग्नुभएको हो। विगत केही समयदेखि अस्वस्थ रहँदै आउनुभएका 75 वर्षीय राष्ट्रपतिको स्वास्थ्य समस्याको कारण उहाँले बाँकी कार्यकाल सहजै पूरा गर्न सक्नेमा आशंका व्यक्त गरिएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। आज 269 पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति राष्ट्रपतिद्वारा श्रद्धा सुमन व्यक्त। कोरोना महामारीको मार अत्यधिक परेको पर्यटन क्षेत्र विस्तारै खुल्न थाले। आन्तरिक पर्यटनको सम्भावना देखिएको घलेगाउँमा फेरि चहलपहल बढ़्यो र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको विज्ञ टोली कोरोना भाइरसको उद्गम स्थल चीनको वुहान जाँदै। यसको साथै 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस्त, नमस्ते।